जी आगे देखिए भाई, वह इजारतु बैतिन बिस सवादी लियुत्तखदा बैतु नारिन औ कनीसतुन औ बीअतुन औ युबाउ फीहिल खमरु। वह इजारतु बैतिन, सवाद लफ्ज आया, सवाद, सवाद कहते हैं शहर के जो अतराफ हैं, यानी देहात वगैरह जो है, देहात मुराद है, शहर के अतराफ में क्या होते हैं, देहात होते हैं। तो कहते हैं कि देहात के अंदर अगर किसी शख्स के पास कोई कमरा है, कोई इमारत है, और वो कमरा दूसरों को, जिम्मियों को किराया पर देता है ताकि वो इसके अंदर शराब खाना बनाए, इसमें शराब को बेचें, इसके लिए उनको किराए पर देना, ये इसलिए उनको किराए पर देना ताकि वो इसके अंदर अपनी इबादतगाह बना लें, इबादतगाह बना लें, तो क्या दे सकते हैं या नहीं? इमाम साहब फरमाते हैं कि दे सकते हैं भाई, कमरा वगैरह किराए पर दे दिया, देहात में, शहर में नहीं भाई, देहात में, देहात में दे सकते हैं ताकि वो उसमें क्या बना लें, शराब बेचने के लिए उसको जगह बना लें या उसके अंदर अपनी इबादतगाह बना लें। जबकि साहिबैन फरमाते हैं कि नहीं, जायज नहीं है, इस मकसद के लिए कमरा किराए पर देना
नहीं
जायज
जायज
नहीं,
है।
जबकि इमाम साहब ने इसकी इजाजत दी, इजाजत दी देहात में, इसलिए क्योंकि इमाम साहब के जमाने में जो उनके शहर थे वहां तो मुसलमानों की कसरत थी, अलबत्ता आसपास के जो देहात थे उसमें जिम्मी रहा करते थे, तो जिम्मियों को अगर कोई कमरा देता है तो इमाम साहब फरमाते हैं ये जायज है, इसलिए क्योंकि यहां पर वो जो वो शख्स उजरत ले रहा है, वो कमरा किराए पर देने की उजरत ले रहा है, और जैसे ही कमरा किराए पर देगा, अगरचे अभी उन्होंने उसमें इबादत खाना बनाया ही नहीं, अभी उसमें शराब बेचना शुरू भी नहीं की, फिर भी उसका किराया उन पर वाजिब हो जाएगा या नहीं हो जाएगा? उन पर किराया वाजिब हो जाएगा, मालूम हुआ, तो ये तो वो अपने कमरे की उजरत उनसे ले रहा है और ये ले सकता है, और बाकी अगर उसमें शराब बेचते हैं या इबादत करते हैं अपने मजहब के मुताबिक तो ये उनका अपना फेल है, ये क्या है, उनका अपना
अपना
फेल है, और अपने फेल पर उन्हीं का मुआखजा होगा, जो कमरा किराए पर देने वाला है उनका उसका मुआखजा नहीं। लेकिन साहिबान फरमाते नहीं, इस तरह कमरा किराए पर देना जायज नहीं है, और इसी पर फतवा है, बात समझ में आ गई?
जी।
तो कहते हैं वह इजारतु बैतिन बिस सवादी, बैत कमरे को कहते हैं, और किराए पर देना कमरा, बिस सवादी शहर के अतराफ में, यानी देहात वगैरह में, लियुत्तखदा बैतु नारिन, ताकि उसमें आतिशकदा बना लिया जाए, बैतु नार आतिशकदा,
अच्छा
जिसमें मजूसी जो है इबादत करते हैं, मजूसी जिनको उर्दू में पारसी कहते हैं, पारसी, जिसमें पारसी अपनी इबादत करें, आग उसमें जलाते हैं और फिर उस आग के आगे वो सजदे करते हैं, आग को अपना खुदा समझते हैं, तो वो जो कमरा जिसमें वो आग जलाते हैं, इबादत खाना होता है, आग जिसमें जल रही होती है, उसको आतिश कदा कहते हैं, आतिश कदा। और इसी तरह आगे कनीसा का लफ्ज आ रहा है, कनीसा याद रखिए, ये यहूदियों की इबादत गाह को भी कहते हैं और ईसाइयों की इबादत गाह को भी कहते हैं, लेकिन यहां पर कनीसा से मुराद ईसाइयों की इबादत गाह है, तो यहां ये गिरजे के माना में है, गिरजा, ईसाइयों की इबादत गाह को क्या कहते हैं, गिरजा।
गिरजा
और आगे बिया का लफ्ज आ रहा है, बिया जो है ये खास तौर पर यहूदियों की इबादत गाह को कहते हैं, तो कनीसा तो दोनों की इबादत गाह को कहते हैं, यहूदियों की भी और ईसाइयों की भी, लेकिन आगे चूंकि यहूदियों की इबादत गाह का अलग बाकायदा जिक्र आ रहा है, लिहाजा यहां पर कनीसा से सिर्फ ईसाइयों की इबादत गाह मुराद है, तो बिया किसको कहते हैं, यहूदियों की इबादत गाह
इबादत।
भाई, इबादत गाह, और इसको कलीसा भी कहते हैं, ईसाइयों की इबादत गाह को उर्दू में क्या कहते हैं, गिरजा,
गिरजा
और यहूदियों की इबादत गाह कलीसा,
कलीसा।
कलीसा, काफ छोटा है, लाम या सीन अलिफ, कलीसा। व इजारतु बैतिन बिस्सवादी, और कमरा किराए पर देना शहर के अतराफ यानी देहात में, लियुत्तखदा बैतु नारिन, ताकि उसमें आतिश कदा बना लिया जाए, औ कनीसतुन या उसमें गिरजा बना लिया जाए, औ बीअतुन या उसमें कलीसा बना लिया जाए, औ युबाउ फीहिल खमरु या उसमें शराब बेची जाए, ये जायज है। वो पीछे आया था ना, वजाज़ा अख्ज़ु दैनिन, जायज है देन का लेना, उसी जाजा के तहत ये सारे आ रहे हैं। अख्ज़ु दैन पर आतफ है, और जायज है देहात में कमरा किराए पर देना। इबारत समझ में आ रही है? तो कहते हैं हादा इंद अबी हनीफा रहमहुल्लाह, ये इमाम साहिब के नजदीक है कि इस तरह कमरा किराए पर देना जायज है, लितखल्लुल फिअलिल फाइलिल मुख्तारी, बवजह बीच में आने फाइल मुख्तार के, फेल के, बवजह बीच में आने फेल किसका, फाइल मुख्तार का। भाई देखिए, फाइल मुख्तार, फाइल है कोई काम करने वाला, फाइल मुख्तार जो अपने इख्तियार से कोई काम करता है। तो ये जो कुफार उसमें गिरजा बनाएंगे या कनीसा या कलीसा बनाएंगे, या इसके अंदर आतिशकदा बनाएंगे, या इसको शराब खाना, इसमें शराब बेचेंगे, शराब खाना बनाएंगे, तो ये किसका फेल है, फाइले मुख्तार, वो जो ये काम करने वाले हैं और अपने इख्तियार से करने वाले हैं, तो वो कौन हुए, फाइले मुख्तार। तो ये फाइले मुख्तार का फेल है, किसका फेल है, इसमें ये इबादत खाना बनाना या शराब खाना बनाना, ये किसका फेल है, फाइले मुख्तार का। तो इस देखो, कमरे देने वाले ने कमरा किराए पर दिया, और आगे उस कमरे के अंदर अब गुनाह का काम हो रहा है, लेकिन वो उस गुनाह का काम कौन कर रहा है, वो किसका फेल है, फाइले मुख्तार का फेल है, जो अपने इख्तियार से ये काम कर रहे हैं। तो लिहाजा जब बीच में फाइले मुख्तार का फेल आ गया, तो याद रखो ये जो फाइल मुख्तार का फेल होता है, इसकी निस्बत किसी दूसरे की तरफ नहीं की जाती, उसी शख्स की तरफ की जाती है जो उसको करने वाला है, जो फाइल है। फाइल मुख्तार के फेल की निस्बत उस फाइल ही की तरफ की जाती है, किसी दूसरे की तरफ नहीं
नहीं
की
की
जाती।
जाती।
तो यहां भी तो तखल्लुल का माना है बीच में आना, तो यहां पर भी कमरा किराए पर देने के बाद बीच में किसका फेल आ गया, फाइल मुख्तार का फेल आ गया। लिहाजा इस गुना की निस्बत इस फाइल मुख्तार की तरफ की जाएगी, कमरे को किराए पर देने वाले की तरफ नहीं
नहीं
की जाएगी। ये किसकी दलील है, इमाम साहेब की दलील
नहीं
है भाई। हादा इंद अबी हनीफा रहिमहुल्लाहु लितखल्लुल फिअलिल फाइलिल मुख्तारी, ये इमाम साहेब के नजदीक है बवजह फाइल मुख्तार के, फेल के बीच में आने की वजह से। वकाल, और साहिबैन फरमाते ला यजूजु, जायज नहीं है। व इन्नमा काला बिस्सवादी, कहते मातिन ने बिस्सवाद कहा कि देहात में ये कमरा किराए पर इस तरह दे सकता है। लियन्नहु ला यजूज़ु फिल अमसारी, इसलिए क्योंकि शहरों में ये जायज नहीं।
नहीं
इसकी वजह ये भाई कि शहरों में मुसलमानों की वहां कसरत थी भाई, तो शहरों में वहां उनको अपने इबादत खाने वगैरह बनाने की या शराब बेचने की इजाजत नहीं होगी। जबकि अतराफ जो थे, कूफा वगैरह के अतराफ, वहां पर अक्सर जिम्मी गैर मुस्लिम थे भाई, वो तो शराब बेचते भी थे, इबादत भी अपनी किया करते थे। तो उनको वहां पर कमरा ऐसा किराए पर देना इमाम साहिब के नजदीक जायज है। वही नमा काला बिस्सवादी, मातिन ने जो है वो देहात की कैद लगाई, देहात सवाद को जिक्र किया। लियन्नहु ला यजूज़ु फिल अमसारी, इसलिए क्योंकि ये शहरों में जायज नहीं। इत्तेफाकन, यानी बिल इत्तेफाक, उलमा का इस पर इत्तेफाक है। वफी सवादीना, और हमारे देहात में, अब ये मातिन फरमा रहे हैं भाई, विकाय साहिब विकाया फरमा रहे हैं, वफी सवादीना ला युमक्कनून मिनहा फिल असही, कि हमारे देहात में ला युमक्कनून, उनको कुदरत नहीं दी जाएगी, मिनहा इन चीजों की, आई मीन बिनाइहा, इन चीजों के बनाने की उनको कुदरत नहीं दी जाएगी, फिल अस यानी इजाजत नहीं दी जाएगी, फिल असही, ज्यादा सही कौल के मुताबिक भाई। वजह इसकी ये कि हमारे देहात में इस्लाम गालिब है, यहां कौन है, अक्सर और गालिब मुसलमान
मुसलमान
है, लिहाजा अब वहां पर इन कुफार को शराब खाना या इबादत खाना बनाने की इजाजत नहीं दी जाएगी। फैनमा काल अबू हनीफा तरहमला यख्तसु बिसवादिल कूफती, इसलिए क्योंकि वो जो इमाम साहिब ने फरमाया वो खास है कूफा के देहात के साथ। फैन अक्तारा अहलिहा जिम्मीयुन, इसलिए क्योंकि उसके अक्सर रहने वाले जो हैं वो जिम्मी हैं। फअम्मा फी सवादिना फअलामुल इस्लामी फी ही जाहिरतुन, باقی ہمارے جو دیہات ہیں تو ان میں اسلام کی جو علامتیں ہیں وہ اسلام کے جو شاعر ہیں وہ اس میں ظاہر ہیں، اسلام کی علامتیں اس میں ظاہر ہیں، تو وہاں اجازت نہیں ہوگی. وَبَعُ بِنَاءِ بُيُوتِ مَكَّتَ، اور جائز ہے بَعُ بِنَاءِ بُيُوتِ مَكَّتَ. یاد رکھو مکہ کے اندر، مکہ کی ایک ہے زمین اور ایک ہے اس کی عمارتیں اور کمرے، تو مکہ کی عمارتوں کو بیچنا بالاتفاق جائز ہے. مکہ کی عمارتوں کو زمین کے بغیر صرف عمارت، اس کو بیچنا بالاتفاق جائز ہے. جبکہ جو مکہ کی زمین ہے اس کو بیچنا یا کرائے پر دینا تو یہ مکروہ ہے بھائی. امام صاحب کے نزدیک مکہ کی زمین بیچنا یا کرائے پر دینا مکروہ ہے، جبکہ صاحبین فرماتے ہیں کہ جائز ہے، اور فتویٰ صاحبین کے قول پر ہے. بات سمجھ میں آ گئی؟ تو کہتے ہیں وَبَعُ بِنَاءِ بُيُوتِ مَكَّتَ، اور جائز ہے بیچنا. بنا کہتے ہیں عمارت کو، بیوت کہتے ہیں بیت کمرے کو کہتے ہیں، یہ گھروں کے معنی میں کر رہے. مکہ کی گھروں کی عمارت بیچنا، ترجمہ سمجھ میں آ رہا ہے؟ مکہ کے گھروں کی عمارت بیچنا یہ جائز ہے. اسی طرح وتقید العبد، غلام کو کے پاؤں میں بیڑیاں ڈالنا. قید یقید تقید کا معنی ہے پاؤں میں بیڑیاں ڈالنا، کسی کو باندھنا بھائی زنجیروں کے ساتھ. یہ غلام کے پاؤں میں بیڑیاں ڈالنا جائز ہے، یہ اس وقت جب غلام کے بھاگنے کا خوف ہو کہ بھاگ جائے گا، پھر اس کو کہاں تلاش کریں گے، کون پکڑ کے لائے گا، ایسا غلام ہے تو پھر اس کے پاؤں میں بیڑیاں ڈال کر اس کو باندھنا جائز ہے. یہ معنی ہے وَتَقْيِيدُ الْعَبْدِ، اور اجازہ تَقْيِيدُ الْعَبْدِ، جائز ہے غلام کے پاؤں میں بیڑیاں ڈالنا. وَقَبُولُ هَدِيَّتِهِ تَاجِرًا وَإِجَابَةُ دَعْوَتِهِ وَاسْتِعَارُ دَابَّتِهِ. صورت یہ، ایک غلام ہے اس کو آقا نے اجازت دے دی کہ تم تجارت کر سکتے ہو، یہ عبد مازون تجارت کرتا ہے. اب یہ عبد مازون کسی کو ہدیہ تحفہ وغیرہ دیتا ہے تو یہ ہدیہ قبول کیا جا سکتا ہے. اسی طرح یہ غلام جو ہے کسی کی دعوت کرتا ہے کھانے کی تو وہ دعوت قبول کی جائے گی، اس کو قبول کرنا جائز ہے. اور اسی طرح یہ غلام جو ہے اس کے پاس کوئی سواری ہے تو کوئی اس سے سواری مانگتا ہے کہ یہ مجھے کرایہ کچھ دیر استعمال کے لیے دے دو، اجرت پر نہیں، استعارتن استعمال کے لیے ویسے مانگتا ہے تو، اور وہ غلام دیتا ہے تو یہ اس سے سواری لینا، سواری مانگنا جائز ہے. بھائی کیوں جائز ہے؟ غلام کیوں کسی کو ہدیہ دے سکتا ہے؟ غلام کیسے کسی کی دعوت کر سکتا ہے؟ یہ غلام کے پاس تو سارا مال کس کا ہے؟ آقا کا ہے، تو یہ تو اس آقا کا مال اڑائے گا، ختم کرے گا. کہتے ہیں بھائی آقا نے اس کو تجارت کی اجازت دی ہے، یہ عام غلام نہیں ہے، اور تجارت کے اندر ان ساری چیزوں کی ضرورت پڑتی ہے، کچھ خرچہ کہیں بعض جگہ کرنا پڑتا ہے، تعلقات بنانے پڑتے ہیں، پھر ہی تجارت کا سلسلہ چلتا ہے. آپ بھی دکان میں جاتے ہیں وہ فوراً آپ کے لیے بوتل منگوا لیتا ہے یا چائے منگوا لیتا ہے کہ اب یہ بوتل یا چائے پیے گا تو اب خریداری کے بغیر یہاں سے نہیں جا سکے گا. تو دیکھا اس طرح وہ اپنے گاہک بناتے ہیں، اور یا اسی طرح دوسرے تاجروں سے وہ اپنا سامان لیتے ہیں، تو جو ان سے سامان لیتے ہیں تو وہ یقیناً ان کو بھی کیا کرنا پڑتا ہے، کبھی کچھ تھوڑا ہدیہ دینا پڑتا ہے، یا کبھی ان کو کھانا بھی کھلانا پڑتا ہے، یا وہ کوئی سواری مانگ لیتے ہیں تو سواری بھی ان کو دینا پڑتی ہے. تو عبد مازون جو تاجر ہے اس کے لیے بھی ان چیزوں کی ضرورت ہوگی، ان چیزوں کی گنجائش ہوگی، کیونکہ تجارت میں یہ چیزیں پیش آتی ہیں. ہاں اگر یہ غلام کوئی قیمتی چیز کسی کو دیتا ہے، مثلا اس زمانے میں کپڑے قیمتی ہوتے تھے کیونکہ ہاتھ سے بنے جاتے تھے، کسی کو کپڑے پہناتا ہے، کہتے ہیں اس کی اجازت نہیں ہوگی. یا کسی یہ غلام کسی کو درہم اور دینار تحفے کے طور پر نقدی دیتا ہے، پیسے دیتا ہے، نہیں بھائی اس کی اجازت نہیں ہوگی. تو کہتے ہیں وقبول ہدیتی ہی، ہدیتی ہی کی ہا ضمیر راجے ہے، پیچھے جو عبد آیا اور غلام کا ہدیہ قبول کرنا یہ بھی جائز ہے، تاجرن اس حال میں کہ وہ غلام کیا ہو، تاجر ہو یعنی عبد مازون ہو. وہ اجابت دعوتی ہی اور اسی طرح جائز ہے اس غلام کی دعوت قبول کرنا. وہ استعارت دابتی ہی اور اسی طرح اس غلام کی سواری کو مانگنا استعمال کے لیے یہ بھی جائز ہے. وہ فی القیاس لا یجوز اور قیاس میں تو جائز نہیں ہے، قیاس کے مطابق تو جائز نہیں کیونکہ یہ سارا کچھ کس کا ہے، اس کے آقا کا ہے بھائی. لیکن استحسانن جائز ہے، استحسان کی وجہ کیا؟ کہتے ہیں وجہ الاستحسان، استحسان کی وجہ یہ ہے کہ انہو صلی اللہ علیہ وسلم قبل حدیت سلمان رضی اللہ تعالیٰ عنہ و بریرت رضی اللہ تعالیٰ عنہ، کہ حضور صلی اللہ علیہ وسلم نے حضرت سلمان فارسی اور حضرت بریرہ رضی اللہ تعالیٰ عنہما کا حدیہ قبول فرمایا. حضرت سلمان فارسی حالانکہ وہ شروع میں غلام تھے، حضرت بریرہ وہ شروع میں باندی تھی مکاتبہ، تو ان کے حدیہ کو حضور صلی اللہ علیہ وسلم نے قبول فرمایا. معلوم ہوا غلام کے حدیہ کو قبول کیا جا سکتا ہے. اور عجیب بات بھائی، انہوں نے کیا کہا؟ وجہ الاستحسانی، استحسان ذکر کر رہے ہیں کیا؟ اور آپ نے آج تک کیا پڑھا ہے استحسان کسے کہتے ہیں؟ قیاس خفی کو. کس کو؟ اور میں نے آپ کو کیا بتلایا تھا کہ استحسان ہر اس دلیل کو کہتے ہیں جس کے مقابلے میں کیا آئے؟ قیاس آئے. قیاس جلی نہیں، اس کے مقابلے میں قیاس آئے، چاہے وہ جلی ہو خفی ہو اس کو چھوڑ دیں، ہر وہ دلیل شرعی دلیل جس کے مقابلے میں کیا آئے؟ قیاس آئے، اس کو استحسان کہتے ہیں. حتیٰ کہ ایک شخص نے قیاس پیش کیا، آپ نے قرآن سے دلیل پیش کر دی، تو یہ جو آپ کی دلیل ہے اس کو استحسان کہیں گے، حالانکہ یہ تو نص ہوگی قرآن کی کوئی. یا کوئی شخص قیاس پیش کرتا ہے، آپ مقابلے میں حدیث ذکر کر دیتے ہیں، تو اس حدیث کو کیا کہیں گے؟ استحسان، کیونکہ اس کے مقابلے میں کیا ہے؟ قیاس. یہاں دیکھو تائید ہو گئی میری اس وجہ کی، قیاس ذکر کیا اور اس کے مقابلے میں استحسان جو ہے وہ کیا ہے؟ حدیث ہے بھائی. بات سمجھ میں آ گئی؟ تو ہر وہ شرعی دلیل چاہے وہ قرآن ہو چاہے حدیث ہو، اس کے مقابلے میں جب قیاس آ جائے تو اس کو استحسان کہتے ہیں. لیکن زیادہ تر استحسان کا اطلاق قیاس خفی پر ہوتا ہے. میں نے بتلایا تھا ایک قیاس جلی ہے، ایک قیاس خفی. قیاس جلی جس تک جو بات ظاہر ہو، ذہن فوراً جہاں تک پہنچ جائے، اور قیاس خفی وہ قیاس جو ذرا گہرا ہو، گہری بات ہو، خوب غور و فکر کرنا پڑتا ہو، پھر ذہن وہاں تک پہنچتا ہو. سورت سمجھ میں آ گئی؟ اور تو قیاس جلی اور ایک قیاس خفی، اور قیاس خفی کو بھی تب استحسان کہیں گے جب اس کے مقابلے میں قیاس جلی موجود ہو. اگر اس کے مقابلے میں قیاس جلی نہیں ہے، پھر جتنی مرضی گہری بات ہو، جتنا مرضی گہرا قیاس ہو، اس کو استحسان نہیں کہیں گے. بات سمجھ میں آ گئی؟ اس کو قیاس ہی کہیں گے. تو معلوم ہوا استحسان کے مقابلے میں ہمیشہ کیا ہوگا؟ قیاس ہوگا. آگے دیکھیے، وکریہ کسوتہ صوبن اور مکروہ ہے کسوتہ اس غلام کا پہنانا صوبن کپڑا. اس غلام کا کسی کو کپڑا پہنانا مکروہ، کیونکہ یہ تو مہنگی چیز ہے بھائی، قیمتی چیز ہے، یہ اس زمانے میں تھا بھائی. اسی طرح وہ احدا نقدین، اسی طرح اس غلام کا ہدیہ کرنا بھی مکروہ ہے. ان نقدین دونوں نقدیاں، دو نقدیاں یعنی سونا اور چاندی، ان کو یہ نقدی کہتے ہیں کیونکہ یہ درہم اور دینار کی صورت میں انہی کے ذریعے ساری تجارت کی جاتی ہے، تو یہ دو نقدیاں ہیں. تو احدا اہن نقدین، اس غلام کا کسی کو دو نقدیاں، یہ دونوں نقدیاں یعنی سونا یا چاندی یعنی درہم اور دینار کسی کو ہدیہ کرنا، یہ بھی مکروہ ہے. اے کریہ ان یکسو العبد غیرہ صوبن، مکروہ ہے یعنی مکروہ تحریمی ہے کہ پہنائے وہ غلام غیرہ کسی دوسرے کو صوبن کپڑا. یہ مکروہ ہے کہ وہ غلام کسی دوسرے کو کپڑا پہنائے. وہ ان یہدیہ النقدین، یا وہ غلام کسی کو وہ دو درہم اور دینار جو ہے وہ ہدیہ کرے. واستخدام الخسی، اور مکروہ ہے خسی سے خدمت لینا، وہ مرد جس کو جو خسی ہے اس سے خدمت لینا مکروہ ہے. وجہ اس کی یہ کہ اگر خسی سے خدمت لی جائے گی تو پھر خدمت لینے والے کو پتا ہوگا کہ یہ تو کیا ہے، خسی ہے نہ مرد ہے، तो वो उससे अमूमन घर के अंदर भी काम लेंगे, बावर्ची खाने वगैरह में पकाने खाना पकाने के लिए या इन चीजों के लिए रख लिया, और इसको फौरन वो रख लेंगे। लोग क्या करेंगे कि ये तो खसी है, इसे तो खवातीन को कोई खौफ और खतरा नहीं, तो उसको खिदमत के लिए रख लेंगे। तो गरीब लोग जब देखेंगे कि खसी आदमी को तो फौरन ही काम मिल जाता है और अच्छी जगह काम मिल जाता है, तो वो भी अपने बच्चों को इस तरह करवाएंगे। हालांकि ये तो मुसला है, अल्लाह की तख्लीक को बिगाड़ना है, लिहाजा इससे इसको फुकहा ने मकरूह लिखा है। बात समझ में आ गई,
जी
ताकि रास्ता ही बंद हो जाए। तो खसी से को खिदमत के लिए रखना ये मकरूह है।
मकरूह है।
तो कहते हैं वस्तिखदामुल खसी, और खसी से खिदमत लेना ये मकरूह है। फइन्नहु हस्सुन अला इख्साइल इंसानी, हस्सुन का माना है उभारना, इस तो क्योंकि ये तो उभारना होगा अला इख्साइल इंसानी, इंसान के खसी करने पर। वह हुआ गैर जाइजिन, और इंसान का इख्सा तो जायज नहीं
नहीं
है। वह इकराज बकाल इन शे अन या खुजुमिन हु माशा, और इसी तरह मकरू है इकराज बकाल इन, बकाल कहते हैं सब्जी फरोश, सब्जी फरोश को कर्जा देना शे अन कुछ, शे अन कुछ यानी
कुछ
कुछ नकदी, कुछ पैसे वगैरह, सब्जी फरोश को कर्जा देना कुछ पैसे कि या खुजुमिन हु माशा, कि उससे लेता रहेगा जो चाहेगा, जो सब्जी वगैरह चाहेगा उससे लेता रहेगा।
लेता
सूरत मसला ये कि एक शख्स है मसलन, वो तनख्वाह लेता है तो उसकी तनख्वाह जल्दी खत्म हो जाती है, 10 दिन में खत्म हो जाती है। अब वो बाकी के 20 दिन कैसे गुजारेगा? तो उसका हल वो ये निकालता है कि जैसे ही तनख्वाह आती है तो उसमें से मसलन 5,000 वो सब्जी वाले को दे देता है फौरन, कि ये मेरे पैसे अपने पास रखो और मैं तुमसे पूरा महीना जो सब्जी चाहूंगा लेता रहूंगा, और तुम हिसाब करते जाना यहां तक कि ये पैसे पूरे हो जाएं। याद रखो ये करवाना मकरूह है, मकरूह है तहरीमी, ऐसा करना मकरूह है
तहरीमी
तहरीमी है। भाई फुकहा पर अल्लाह की करोड़ा रहमतें नाजिल हों, कितने कितने कैसे कैसे मसाइल उन्होंने निकाल कर बयान फरमा दिए और हमारे लिए आसानी कर दी। बजाहिर आप कहेंगे भाई क्या खराबी है, पैसे हमने दिए हैं, वो पैसे उसमें से काट रहा है, कोई जायद चीज तो हम नहीं ले रहे। लेकिन फुकहा फरमाते हैं नहीं, इसमें रिबा है, सूद है, सूद है। और हदीस में आया है कुल्लु कर्जिन जर्र नफअन फहुवा रिबा, हर ऐसा कर्जा जो नफे को खींचे, जिसे नफा उठाया जाए, तो वो रिबा है, सूद है। और ये भी आप कर्जा दे रहे हैं, ये जो आपने उसको पैसे दिए, अभी तो सब्जी ली नहीं, तो ये पैसे उसको बतौरे कर्ज के दिए, और कर्ज के बदले अब आप उसे थोड़ी थोड़ी सब्जी लेते जा रहे हैं, तो ये आप नफा उठा रहे हैं अपने कर्जे से, और ये सूद है, जायज नहीं। अभी भी आपकी तसल्ली नहीं हुई होगी कि सूद कैसे है भाई, ये तो अपने पैसे वो काटता जा रहा है। तो अभी भी आपके जहन में इश्काल होगा कि कहां नफा उठा रहा है भाई, वो कहां पर। तो उस सबसे पहले तो एक उसूल याद रखें, कुल्लु कर्जिन जर्रा नफअन फहुवा रिबा, हर वो कर्जा जिसके जरिए कोई नफा उठाया जाए तो वो रिबा है। हम आपको बताते हैं कि आप इस कर्जे से नफा उठा रहे हैं, किस तरह नफा उठा रहे हैं। देखो आपने उसको 5,000 रुपए दे दिए, 5,000 रुपए, अब
जी
इसमें से ठीक है आप सब्जी लेते रहेंगे, आहिस्ता आहिस्ता ये खत्म होते जाएंगे, जब खत्म होंगे वो आपको बता देगा आपके पैसे पूरे हो गए। लेकिन आप नफा क्या उठा रहे हैं, ये जो आप सब्जी ले रहे हैं ये नफा नहीं उठा रहे, आप नफा ये उठा रहे हैं कि आपके वो पैसे हलाकत से, तलफ से महफूज हो गए, आपके वो पैसे हलाकत और तलफ
जी
से महफूज हो गए। अब उसके घर चोरी हो गई, सारे पैसे कोई उठाकर ले गया, आपके पैसे डूब गए कि हैं अभी भी उसके जिम्मे, अभी भी उसके जिम्मे है या नहीं है उसके जिम्मे? आपने कर्ज दिया था, कोई अमानत तो नहीं रखवाई थी कि कोई ले गया तो खत्म हो गए? नहीं, वो पैसे गए तो वो उसके डूबे, आपका कोई पैसा नहीं डूबा, आपकी रकम महफूज है या नहीं?
जी,
हाँ, आपके पास घर पड़े होते, कोई सारा कुछ ले जाता तो आपके पैसे डूब जाते या ना डूब जाते?
जी,
आपके पैसे खत्म हो जाते, लेकिन अब आपने उसको कर्जा दिया, आपके पैसे महफूज हो गए। देखा, अब बात समझ में आ गई कि ये इस कर्ज के जरिए, ये आपने दिया तो कर्ज है, क्योंकि आपने तो उसके अभी सब्जी ली नहीं तो पैसे उसको दे दिए, तो ये कर्ज है, और अब कर्ज है इसके जरिए आप नफा उठा रहे हैं कि वो पैसे हलाकत से महफूज हो गए, हलाकत से महफूज हो गए। लिहा और कुल कर्जिन जर्रा नफान फहुआ रिबा, हर वो कर्ज जिसके जरिए नफा उठाया जाए वो रिबा है, तो इस कर्ज के जरिए भी आप पैसों के हिफाजत का फायदा उठा रहे हैं। हां, एक सूरत इसमें जायज है, आप उसको 1000 रुपए बतौर अमानत के दे दें, ये अमानत मेरी अपने पास रख लो, अमानत अपने पास रख लो, और हिस्सा, और फिर महीने बाद हम हिसाब कर लेंगे, और जो आपके पैसे हुए इसमें से ले लेना, बाकी मुझे दे देना, वो मैं आपसे वापस ले लूंगा। अब ठीक हो गया मसला, अब इस ठीक इस तरह हुआ कि अब अगर उसके घर चोरी हुई, मसलन वो आपने उसको पैसे अमानत के तौर पर दिए थे या उसने जेब में रखे हुए थे, वो पैसे चोरी हो गए, तो अब उस पर जमान नहीं आएगा, वो आपके पैसे चले गए, क्योंकि अमानत का जमान नहीं होता। बात समझ में आ गई? तो ये माना है वह इकराज बकाल इन शय अन या खुजुमीन हु माशा, और कर्जा देना सब्जी फरोश को शय अन कोई चीज, यानी कोई पैसे वगैरह, या खुजु मिन हु माशा कि वो उसे लेता रहेगा, माशा जो चाहेगा, यानी जो सब्जी चाहेगा, फइन्नहु कर्जुन जर्रा नफअन, इसलिए क्योंकि ये ऐसा कर्जा है, जर्रा नफअन जो नफा खींच रहा है, यानी जिससे नफा उठाया जा रहा है। واللعب بالشطرنج والنرد وكل لهو, और इसी तरह मकरूह है खेलना शतरंज, शतरंज खेलना मकरूह है, मकरूह है तहरीमी, والنرد और नर्द खेलना भी मकरूह, ये भी कोई शतरंज जैसा या लूडो जैसा या इस जैसा कोई खेल होगा भाई, इसको उर्दू में चौसर कहते हैं, चे वो सीन रा, तो चौसर ये क्या है, ये भी मकरूह तहरीमी है। वह कुल्लु लहविन, और इसी तरह मकरूह है हर लहो, लहो कहते हैं बेकार, बेकार खेल भाई, बेकार तफरी खेल वगैरह, तो हर तरह का बेकार खेल जो है वो भी सब क्या है, मकरूह है भाई। शतरंज भाई, याद रखिए आगे आपको बताएंगे कि इमाम शाफी रहमतुल्लाह जो है उनके नजदीक शतरंज जायज है, क्योंकि वो फरमाते हैं कि इससे इंसान का जहन तेज होता है, जहन तेज होता है, लेकिन फुकहाए अहना फरमाते हैं कि शतरंज जो है ये इंसान को हर चीज से गाफिल कर देता है, हत्ता कि वो खाने पीने से गाफिल हो जाता है, नमाज से गाफिल हो जाता है, उसकी वो अपना वक्त जाया कर रहा है, और बातिल फजूल सोचें उसके दिमाग पर सवार हैं, वो खेल के बारे में सोच रहा है हर वक्त, तो लिहाजा इसलिए ये मकरूह है, मकरूह है तहरीमी भाई। बात समझ में आ गई? तो कहते हैं वल्लाबू भी शतरंज वनर्दी, और शतरंज और नर्द खेलना ये भी मकरूह है। वकुल्लु लहविन, पीछे आया था ना वकुरी हा किस्वतुहु सौबन, ये तो ये सब का आतफ उसी किस्वतुहु पर है कि मकरूह है, और इसी तरह कुल्लु लहविन हर बेकार खेल जो है वो भी मकरूह है। हाजा इंदना, ये हमारे नजदीक है, व इंद शाफिई रहमहुल्लाहु तआला युबाहु लअबु शतरंज, इमाम शाफी रहमतुल्लाह के नजदीक शतरंज खेलना मुबाह है, यानी जायज है। इद फीही तशहीदुल खातिरी, इसलिए क्योंकि इसमें जहन की तेजी है, तशहीस का माना तेज करना, और खातिर जो है दिल और तसव्वुर और फिकर को कहते हैं, इसमें फिकर और तसव्वुर तेज होता है, यानी जहन तेज होता है। लेकिन बिशर्ती अल्लाह तफूतहु सलातु, लेकिन वो फरमाते हैं कि ये मुबाह है, लेकिन बई शर्त कि अल्लाह तफूतहु सलातु कि ये उसकी नमाज फौत न कर दे, इससे उसकी नमाज फौत न हो खेलने वाले की। وَلَا يَكُونَ فِيهِ مَيْسِرٌ, اور اس شرط پر کہ اس میں جوا بھی نہ ہو. وہ فرماتے ہیں نماز بھی ضائع نہ ہو اس کی وجہ سے اور اس میں جوا بھی نہ ہو, پھر یہ جائز ہے. قلنا, ہم کہتے ہیں, ہوا مظنۃ فوت الصلاتی, مظنہ جائے گمان, گمان کرنے کی جگہ, گمان کرنے کی جگہ. ہم کہتے ہیں ہوا مظنۃ فوت الصلاتی, یہ نماز کے فوت ہونے کی جائے گمان ہے, یہ نماز کے فوت ہونے کی جائے, کیونکہ یہاں زیادہ گمان یہی ہے کہ اس میں نماز فوت ہوگی. وہ تزیع العمری, اور اس کے اندر عمر کا ضائع کرنا ہے. وہ استیلا الفکر الباطلی, استیلا کا معنی ہے غالب ہونا, اور اس میں فکر باطل کا غالب ہونا ہے کہ انسان پر باطل فکر, باطل سوچیں غالب ہوتی ہیں, بیکار سوچیں, بھائی وہ کھیل کے اندر لگا ہوا ہے, سارا دماغ اس میں خرچ کر رہا ہے, تو یہ سوچیں اس پر غالب ہوتی ہیں اور کسی چیز کی طرف توجہ ہی نہیں ہوتی. تو کہتے ہیں وستیلا الفکر الباطلی, اور اس میں باطل سوچیں جو ہیں وہ اس پر غالب ہوتی ہیں. حتی لا یحس بالجوع والعطش, یہاں تک کہ وہ محسوس نہیں کرتا بھوک اور پیاس کو بھی. فکیف بغیرہما, تو ان کے علاوہ کا کیا پوچھتے ہو, بھوک اور پیاس کا اس کو پتہ نہیں ہوتا تو نماز کی فکر اسے کہاں سے ہوگی بھائی. تو ہمارے نزدیک شطرنج مکروہ تحریمی, اور امام شافعی رحمہ اللہ کے نزدیک اگر جوا نہ ہو اور نماز فوت نہ ہو اس کی وجہ سے تو پھر جائز ہے. چنانچہ اسی پر ایک پہیلی بھی ہے, طلبا پوچھتے ہیں ایک دوسرے سے, پہیلی یہ اباحانی, اباح یبیحو کا کیا معنی, مباح کرنا, اباحانی مباح کر دیا میرے لیے, اباحانی یا متکلم کی ہے نا, اباحانی مباح کر دیا میرے لیے. شطرنجا, کس چیز کو, شطرنج کو, کس نے, الشافعی امام شافعی, اباحانی مباح کر دیا میرے, نہیں اباحانی مباح کر دیا میرے لیے فتن, ایک جوان نے, میرے لیے ایک جوان, توجہ کرنا, اباحانی میرے لیے جائز کر دیا فتن ایک جوان نے, فتن جوان کو کہتے ہیں نا فتح, اور کیا مباح کیا, شطرنج, ایک جوان نے میرے لیے شطرنج کو مباح کر دیا. وہ کون ہے, الشافعی, وہ امام شافعی رحمہ اللہ ہیں. اب اسی جملے کو ذرا تیز میں بولوں گا, آپ سننا, ابا حنیفتن شطرنج الشافعی, ابا حنیفتن شطرنج الشافعی, ابا حنیفتن, تو سننے والا طالب علم سمجھتا ہے کہ شاید امام ابو حنیفہ اور امام شافی شطرنج کھیلے. ابا حنیفہ بن رہا یا نہیں, ابا حنیفتن شطرنج الشافعی. تو طلبا یہ جملہ بولتے ہیں اور کہتے ہیں بھائی اس کا معنی کرو, تو جس کو پتہ نہیں ہوتا وہ حیران ہوتا ہے کہ اس کا کیا ترجمہ, امام صاحب نے امام شافی رحمۃ اللہ سے شطرنج کھیلی بھائی. اچھا جی آگے دیکھیے, وجعل الغل فی عنق عبده, غلن, غلن کہتے ہیں طوق بھائی, طوق لوہے کا ایک یہ کڑا ہوتا تھا, اور یہ غلام کے اس کے ہاتھوں یا گلے میں ڈالا جاتا تھا, اور اس کی وجہ سے اس کی گردن اوپر اٹھی رہتی, وہ گردن نیچے کو جھکا ہی نہیں سکتا تھا. یہ کسی غلام کی گردن میں ڈالنا یہ مکروہ تحریمی ہے, اس لیے کیونکہ یہ جہنمیوں کی سزا ہے, ان کو یہ سزا دی جائے گی, تو یہاں کسی کو اس طرح سزا نہیں دی جا سکتی. تو کہتے ہیں وَجَعَلُ الْغُلِّ فِي عُنُقِ عَبْدِهِ, اور طوق ڈالنا اپنے غلام کے گلے میں یہ بھی مکروہ ہے. وَبَيْعُ أَرْضِ مَكَّةَ, اور مکہ کی زمین کو بیچنا یہ بھی مکروہ ہے. وَإِجَارَةُ أَرْضِ مَكَّةَ, اور مکہ کی زمین کو کرائے پر دینا یہ بھی مکروہ ہے. هَذَا عِنْدَ أَبِي حَنِيفَةَ رَحْمَ اللَّهِ, یہ امام صاحب کے نزدیک ہے. لِأَنَّ مَكَّةَ حَرَامٌ, اس لیے کیونکہ مکہ کیا ہے, حرام, یعنی حرمت والی جگہ ہے, معزز ہے. حرام سے یہاں کیا مانا, حرام یعنی محترم ہے, محترم ہے, حرم ہے نا, مکہ کیا ہے, حرم, تو یہ حرمت والی جگہ ہے, عزت والی جگہ ہے, اللہ کی مسجد الحرام وہاں پر ہے, تو یہ علاقہ حرم کا ہے. यहां की जमीन को बेचा नहीं जाएगा, किराए पर किसी को नहीं दिया जाएगा। ये इमाम साहब फरमाते हैं वह इंदहुमा यजूजू, और साहिबेन फरमाते हैं कि जायज
जायज
है, मक्का की जमीन बेचना भी जायज और किराए पर देना भी जायज है, और इसी पर याद रखिए फतवा है। तो वो साहिबेन फरमाते हैं यह जूजू जायज है, ले अन्न अर्ज़हा ममलूकतुन, इसलिए क्योंकि मक्का की जमीन ममलूक है, जो वहां के रहने वाले हैं वो उसके मालिक हैं, और मालिक के लिए जायज होता है अपनी चीज बेचे या उसको किराए पर दे। वकौलुहू फी दुआइही, और इसी तरह किसी शख्स का दुआ में यह कहना, बिमाकिद इज्ज़ मिन अर्शिका व बिहक रसूलिका व अंबियाइका, कहते हैं ये भी दुआ के अंदर कहना मकरूह है, ये लफ्ज दुआ में कहना मकरूह है।
मकरूह
भाई ये लफ्ज क्या है, इनका माना क्या है, जरा इसको अच्छी तरह समझ लें। याद रखो बिमाकिद, आकादा ये गिरा को कहते हैं, गिरा बांधना, तो माकिद गिरा बांधने की जगह, यूं को वाबस्ता होने की जगह, जुड़ने की जगह। गिरा बांध कर क्या किया जाता है, किसी चीज को दूसरी चीज के साथ जोड़ दिया
जोड़ा
जाता
जाता
है, तो यहां वाबस्ता और जुड़ने के माना में है। तो बिमाकिद इज्ज़, कोई शख्स दुआ करता है कि अल्लाह मैं आपसे दुआ करता हूं, बिमाकिद इज्ज़, आपकी इज्जत की जो इज्जत के वाबस्ता होने की जगह है, मिन आर्शिका, और ये मिन बयान के लिए बना लें, मिन बयान के लिए है, वो इज्जत के वाबस्ता होने की जगह क्या है, मिन आर्शिका यानी कि आपका अर्श। तो मिन बयान के लिए आता है, एक चीज में इबहाम हो, मिन के जरिए उस इबहाम को दूर किया जाता है। तो यहां पर भी बिमाकिद इल्इज्ज़, आपके इज्जत के वाबस्ता होने की जो जगह है, अब उसमें इबहाम था कि वो क्या चीज है, मिन आर्शिका, मिन के जरिए उसको बयान कर दिया यानी कि आपका अर्श। तो तर्जमा यूं हो गया कि अल्लाह मैं आपसे दुआ करता हूं, आपके इज्जत के वाबस्ता होने की जो जगह है यानी कि आपका अर्श जो है उसके वसीले से, या यूं कहो बामुहावरा यूं कहो, तर्जमा यूं करो, अल्लाह आपका अर्श जो आपके इज्जत के वाबस्ता होने की जगह है, जिसके साथ आपकी इज्जत वाबस्ता है, मैं उसके वसीले से आपसे दुआ करता हूं। अल्लाह आपका वो अर्श जिसके साथ आपकी इज्जत वाबस्ता है, उसके वसीले से मैं आपसे दुआ करता हूं। तो इसमें गोया इज्जत को वाबस्ता किया गया किसके साथ, अर्श के साथ, और अर्श तो है हादिस, और अल्लाह की जात क्या है, कदीम है, और कदीम तो इससे वहम पड़ता है, जब अल्लाह की इज्जत का ताल्लुक अर्श से है, अर्श तो हादिस है, तो वहम पड़ता है शायद इज्जत भी अल्लाह की क्या है, हादिस है। तवज्जो है।
जी
तो अल्लाह मैं आपसे किस वसीले से दुआ करता हूं, अर्श से, जिसके
अर्श
साथ आपकी इज्जत वाबस्ता है,
वाबस्ता
उसके वसीले से आपसे दुआ करता हूं, मांगता हूं। तो अर्श, अर्श तो हादिस है, हादिस है, और अल्लाह की इज्जत वो तो कदीम है, कदीम है। हादिस और कदीम जानते हो, कदीम वो जिस पर कभी आदम न आया हो, और वो सिर्फ अल्लाह की जात और अल्लाह की सिफात है, यानी अल्लाह की जात और सिफात हमेशा से हैं, कभी भी कोई भी ऐसा जमाना नहीं था जिसमें अल्लाह की जात या उसकी सिफात न हो। तो अल्लाह की जात और सिफात पर कभी आदम नहीं आया, जबकि अल्लाह की जात और सिफात के अलावा बाकी तमाम चीजें जो हैं आलम के अंदर, तमाम चीजें वो हादिस हैं। हादिस उसको कहते हैं जिस पर कोई आदम आया हो। तो तमाम चीजें, ये अर्श है, आसमान, कुर्सी, हर चीज ये क्या है, हादिस। एक
आदेश।
जमाना था कि इनका वजूद नहीं था, फिर अल्लाह ने इनको पैदा फरमाया। तो अल्लाह भी कदीम और अल्लाह की इज्जत भी कदीम,
कदीम
और अर्श क्या है, हादिस है, और दुआ में क्या कह रहा है,
अल्लाह आपका वो अर्श जिसके साथ आपकी इज्जत वाबस्ता है, उसके वसीले से मैं आपसे दुआ
दुआ
करता
करता
हूं।
हूं। तो इज्जत को किससे जोड़ दिया, अर्श के साथ, और इज्जत है कदीम और अर्श क्या है,
हादिस
हादिस है।
हादिस
तो इससे तो अल्लाह की सिफत में भी हादिस होने का वहम आ गया, अल्लाह की सिफत में भी, क्योंकि जब हादिस के साथ वो ताल्लुक है उसका, तो मालूम हुआ वो भी कैसी होगी, हादिस होगी। तो हादिस होने का वहम आ गया, इसलिए ये जायज नहीं। सूरत समझ में आ गई।
जी
जबकि बाज जगह قاف مقدم ہے عین پر، بمقعد العز، بمقعد العز من عرش. یہ کہتے ہیں یہ بھی اس کا بھی یہی حکم ہے، یہ بھی مکروہ تحریمی ہے. اس لیے کیونکہ مقعد یہ قعود سے ہے بیٹھنا، تو مقعد بیٹھنے کی جگہ، بیٹھنے کی جگہ. کہ اے اللہ میں آپ سے سوال کرتا ہوں، آپ سے مانگتا ہوں، بمقعد العز من عرشی کا، تیرے عرش پر جو تیرے عزت کے بیٹھنے کی جگہ ہے. حالانکہ بیٹھنا، بیٹھنے سے تو یہ وہم پڑتا ہے کہ اللہ کا جسم ہے، اور جس کا جسم ہوگا وہ مرکب ہوگا، اور جو مرکب ہوگا وہ حادث ہوگا، اور جو حادث ہو وہ خدا نہیں ہو سکتا بھائی. تو لہذا دیکھو، اب مقعد کہہ دیں اس صورت میں بھی اللہ کے حادث ہونے کا وہم پڑتا ہے، کیونکہ اللہ عرش پر بیٹھے نہیں.
ترجمہ سمجھ میں آ رہا ہے؟ اے اللہ جو آپ کے عزت کے بیٹھنے کی جگہ ہے، من عرش کا، یعنی کہ آپ کا عرش جو ہے، یعنی اے اللہ عرش جو آپ کے بیٹھنے کی عزت والی جگہ ہے، میں اس کے وسیلے سے آپ سے دعا کرتا ہوں. ترجمہ سمجھ میں آ رہا ہے؟ یہ مین کو کیا بناؤ؟ بیان بناؤ. عزت کے بیٹھنے کی جگہ، یعنی کہ آپ کا عرش. اے اللہ آپ کا عرش جو آپ کے عزت کے بیٹھنے کی جگہ ہے، مقعد العز، یہ جو ہے اضافت ہے موصوف کی صفت کی طرف، آپ کے بیٹھنے کی وہ جگہ جو عزت والی ہے، آپ کے بیٹھنے کی وہ جگہ جو ایک ہے موصوف اور ایک ہے صفت. تو یہاں پر بمقعد العز، مقعد مضاف، العز مضافون الی، اور مقعد کا کیا معنی؟ بیٹھنے کی جگہ، یہ قعود سے ہے. اور تو عزت کے بیٹھنے کی جگہ، یہ تو لفظی ترجمہ ہے اضافت کے ساتھ، لیکن اس میں اضافت ہے کس کی؟ موصوف کی. کس کی طرف؟ صفت کی طرف. تو اس کو صفت بنا لو، آپ کے بیٹھنے کی وہ جگہ جو عزت والی ہے، جس کی عزت ہے. بات سمجھ میں آ گئی؟ اور وہ کون سی جگہ ہے؟ من کے لیے بیان کر دیا، من عرشی کا، یعنی کہ آپ کا جو عرش ہے. اے اللہ میں آپ سے سوال کرتا ہوں آپ کے عزت کی جگہ، یعنی آپ کے عرش کے وسیلے سے، اس کے ذریعے میں دعا کرتا ہوں کہ اللہ میری دعا قبول فرما. تو یہ دعا بھی درست نہیں ہے، مکروہ تحریمی ہے بھائی، کیونکہ اس میں بھی بیٹھنا ذکر ہو رہا ہے، اور بیٹھنا، یہ اللہ کے لیے بیٹھنے کو ثابت کرنا یہ کفر ہے، کیونکہ جو بیٹھتا وہ ہے جس کا کوئی جسم ہو بھائی، اور اللہ کی ذات جسم سے پاک ہے.
قرآن میں بھی جہاں ثم استوى علی العرش، وہاں مفسرین تقاریر کرتے ہیں کہ یہاں بیٹھنا مراد نہیں ہے، بلکہ حکومت چلانا مراد ہے، کہ اللہ نے یہ عظیم نظام بنایا، ثم استوى علی العرش، اللہ تخت نشین ہوئے، مطلب عرش پر بیٹھنا مراد نہیں ہے، بلکہ مراد ہے حکومت سنبھالنا. اللہ تخت نشین ہوئے، یعنی اللہ نے ان کا نظام اور ان کی حکومت سنبھال لی، اللہ نے ان کو پیدا فرمایا اور پھر ان کی حکومت اللہ نے سنبھال لی. یا ثم استوى علی العرش، اس کا پھر یہ ترجمہ کرتے ہیں کہ اللہ جو ہے وہ عرش پر مستوی ہوئے. کیا ہوئے؟ حالانکہ عربی میں استوا کہتے ہیں، استوا علی العرش کا معنی ہوتا ہے بیٹھنا، بیٹھنا، لیکن قرآن میں جہاں اللہ کے لیے استوا آیا ہے وہاں بیٹھنے کا ترجمہ نہیں کریں گے، کیونکہ میں نے ابھی بتا دیا کہ بیٹھنے کا معنی یہ ہے جو بیٹھنے والا ہے اس کا جسم ہے، اس کا اور جس کا جسم ہے وہ مرکب ہوگا، اور جو مرکب ہوگا وہ حادث ہوگا، اور جو حادث ہو وہ خدا نہیں ہو سکتا بھائی. تو اس سے تو اللہ کے حادث ہونے کا وہم اور شبہ پڑتا ہے. تو مفسرین کیا فرماتے ہیں؟ ثم استوى علی العرش کا ایک معنی کیا؟ کہ اللہ نے حکومت سنبھال لی. بات سمجھ میں آ گئی؟ جیسے کہتے ہیں نا، وہ بادشاہ تخت نشین ہو گیا، تو یہاں مراد کیا لیتے ہیں تخت نشین ہونے کا؟ اس نے حکومت سنبھال لی، بادشاہی سنبھال لی. تو یہاں بھی معنی یہی کریں گے کہ اللہ نے تمام مخلوقات کو اور یہ نظام کو پیدا فرمایا، اور پھر اللہ نے ان کی بادشاہی سنبھال لی، ان کی حکومت سنبھال لی.
اور جبکہ بعض مفسرین لکھتے ہیں کہ یہ متشابہات میں سے ہے، کیونکہ استوا علی العرش کا معنی تو ہمیں معلوم ہے، استوا علی العرش کا معنی تو عربی میں ہوتا ہے تخت پر بیٹھنا، لیکن اس سے مراد کیا ہے، اللہ نے اس سے کس چیز کا ارادہ فرمایا ہے، ہمیں اس کا علم نہیں، کیونکہ جو حقیقی معنی ہے عرش پر بیٹھنا وہ اللہ کے لیے ثابت نہیں مان سکتے، وہ تو کفریہ معنی ہے، تو پھر اس کی کیا مراد ہے؟ کہتے ہیں ہمیں اس کی مراد کا پتہ نہیں، معنی تو ہمیں معلوم لیکن مراد ہمیں معلوم نہیں، مراد اللہ ہی جانتے ہیں، یہ متشابہات میں سے ہے، کس میں سے ہے؟ متشابہات میں سے، جس کا معنی ہمیں معلوم نہیں. بات سمجھ میں آ گئی؟
اور بھی جوابات دیتے ہیں، ایک دو میں نے یہاں ذکر کر دیے بھائی، تو یہاں پر بھی یہ شبہ پڑتا تھا، تو چاہے بمعقد العز کہیں یا بمقعد العز کہیں، دونوں صورتوں میں یہ شبہ پڑتا ہے. اسی طرح یہ کہنا کہ اللہ میں آپ سے یہ دعا کرتا ہوں بحق رسولی کا، آپ کے رسولوں کا جو حق ہے آپ پر، یا بحق انبیائی کا، آپ کے نبیوں کا جو حق ہے آپ پر، اس کے وسیلے سے دعا کرتا ہوں اے اللہ میری دعا قبول فرما لیں، تو یہ حق کا لفظ لاتا ہے. کہتے ہیں یہ بھی مکروہ تحریمی ہے، کیونکہ اللہ خالق ہیں اور انبیاء مخلوق ہیں، اور مخلوق کا کوئی حق نہیں ہے خالق پر، خالق جو کچھ ہمیں دے رہے ہیں یہ اللہ کا فضل ہے، اللہ کی رحمت ہے، یہ کوئی حق ہمارا اللہ پر نہیں ہے. لہذا اس سے تو یہ شبہ پڑتا ہے کہ شاید انبیاء اور رسولوں کا اللہ پر کوئی حق ہے، اللہ کے ذمے ہے، لہذا اس لیے یہ کہنا مکروہ تحریمی ہے. تو کہتے ہیں وَقَوْلُهُ فِي دُعَائِهِ، اور کسی شخص کا دعا میں یہ کہنا یہ بھی مکروہ ہے، بِمَعْقِدِ الْعِزِّ مِنْ عَرْشِكَ وَبِحَقِّ رُسُلِكَ وَأَنْبِيَائِكَ، یہ کہنا بھی مکروہ ہے، لِأَنَّهُ يُوهِمُ تَعَلُّقَ عِزِّهِ بِالْعَرْشِ، اس لیے کیونکہ یہ کلام یہ وہم ڈالتا ہے کہ اللہ کی عزت کا تعلق اس کے عرش کے ساتھ ہے، حالانکہ عرش تو حادث ہے، تو یہ درست نہیں ہے. دوسرا بحق رسولی کا اور انبیائی کا کہنا بھی مکروہ ہے، کیوں؟ کیونکہ ولا حق لأحد على اللہ تعالی، کوئی حق نہیں ہے کسی ایک کا بھی اللہ تعالی پر، جبکہ وعند ابی یوسف رحمہ اللہ یجوز الاول للدعاء المأسوری، کہ اول جائز ہے بمعقد العز من عرشی کا، یہ امام ابو یوسف رحمہ اللہ فرماتے ہیں یہ کہنا جائز ہے للدعاء المأسوری، بوجہ دعاء معصور کے، دعاء معصور وہ دعا جو احادیث میں آئی ہو، اثر اثر یہ حدیث کا ایک نام ہے، تو معصور وہ چیز جو کس میں آئی ہو، حدیث میں آئی، تو حدیباز حدیث میں ایک حدیث ہے اس کے اندر آیا ہے بمعقد العز کا ذکر آیا ہے، لیکن فقہا فرماتے ہیں کہ وہ خبر واحد ہے، خبر واحد ہے، اور احتیاط اسی میں ہے کہ اس سے احتراز کیا جائے، بچا جائے. بات سمجھ میں آ گئے؟ تو بہرحال امام ابو یوسف رحمہ اللہ کے نزدیک کہنا جائز ہے بمعقد العز من عرش کہنا، اور اسی طرح فقہا یہ بھی فرماتے ہیں کہ بحق رسولی کا و انبیاء کا، اگر اس کا یہ معنی کیا جائے کہ اللہ کے رسولوں اور نبیوں کا اللہ پر حق ہے، اس کے وسیلے سے اللہ میں دعا کرتا ہوں، پھر تو یہ مکروہ تحریمی ہے، لیکن اگر اس کا دوسرا معنی کر لیا جائے پھر یہ جائز بھی بن جاتی ہے. یوں ترجمہ کیا جائے کہ اے اللہ آپ کے رسولوں کا جو ہمارے اوپر حق ہے، بندہ کہے، دعا کرنے والا کہے، آپ کے رسولوں کا، رسولوں نے ہمیں دین پہنچایا یا نہیں پہنچایا، تو ان کا ہم پر بہت بڑا انبیاء کا حق ہے، تو اے اللہ آپ کے رسولوں کا جو ہمارے اوپر حق ہے اس کے وسیلے سے میں آپ سے دعا کرتا ہوں، تو پھر معنی ٹھیک بن جاتا ہے. آگے دیکھیے وتعشیر المصحف، اور مکروہ ہے تعشیر المصحف، تعشیر عشرہ سے ہے، عشرہ عشرہ دس کو کہتے ہیں، تو تعشیر مصحف کا معنی ہے کہ قرآن میں ہر دس آیتوں کے بعد کوئی نشانی لگا دینا یاد کرتے ہوئے یا پڑھنے کے لیے، تو یہ ہے تعشیر مصحف. کہتے ہیں یہ مکروہ ہے، اس لیے کیونکہ قرآن کے اندر غیر قرآن کے ملنے کا خطرہ ہے، قرآن تاکہ محفوظ رہے ایک حرف کا بھی اس میں اضافہ نہ ہو، لہذا اس لیے فقہا نے لکھا کہ قرآن کے اندر غیر قرآن کو کسی بھی لحاظ سے نہ لکھا جائے، تو اس لیے تعشیر مصحف بھی کیا ہے، مکروہ ہے. ونقتہ، اسی طرح مصحف کا نقط یہ بھی مکروہ ہے، نقط نقطہ ينقط نقطن کا معنی ہوتا ہے قرآن میں نقطے لگانا. یہ اسی طرح قرآن میں اعراب لگانا, زیر زبر پیش حرکات سکون وغیرہ یہ لگانا. اگر آپ نے قدیم عربی دیکھی ہو, حضور صلی اللہ علیہ وسلم نے جو خطوط بادشاہوں کو لکھے تھے ان کی نقل آج بھی مل جاتی ہے اور لوگ ان کو بطور برکت کے فریم کروا کر اپنے گھروں میں لگاتے ہیں برکت کے لیے تو اس میں اگر آپ غور کریں اس میں آپ کو ایک بھی نقطہ نہیں نظر آئے گا اور ایک بھی زیر زبر اور پیش نظر نہیں آئے گی. یہ جو نقطے لگوائے ہیں قرآن پر اور یہ جو اعراب لگائے گئے ہیں, حرکتیں لگوائی گئی ہیں, یہ حجاج ابن یوسف نے کروایا, علماء کو بٹھایا اس نے کروایا. وجہ اس کی یہ کہ عربوں کی اپنی زبان ہے عربی, وہ تو بغیر نقطوں اور اعراب کے بھی پڑھ لیں گے عربی کو, لیکن عجمی لوگ جو عربی نہیں جانتے تو ان کے لیے تو ویسے قرآن پڑھنا بڑا مشکل ہو جائے گا. تو دیکھو آج ہم میں سے کوئی حافظ نہیں ہوتا لیکن پھر بھی وہ بہترین قرآن پڑھتا ہے کیونکہ حروف پر نقطے لگے ہوئے ہیں, پتہ لگ جاتا ہے یہ با ہے یا تا ہے یا سا ہے یا یہ عین ہے یا غین ہے یا یہ را ہے یا یہ زا ہے. ایک ایک نقطے کی وجہ سے پتہ چل جاتا ہے یہ ہا ہے یا یہ جیم ہے, نقطہ لگا ہوا ہے. اسی طرح زبر پڑھنا ہے, زیر پڑھنی ہے, وہ علامت لگی ہوتی ہے, اعراب لگے ہوتے ہیں, حرکات لگی ہوتی ہیں. تو یہ عجمیوں کے لیے کتنی زیادہ آسانی ہو گئی. اگر یہ نقطے نہ ہوتے, یہ حرکات نہ ہوتی, تو پھر ہمارے لیے قرآن کا پڑھنا ممکن ہی نہ رہتا, الا یہ کہ خوب کئی سال ہا سال لگا کر کوئی قرآن پڑھنا سیکھتا بھائی. اور اب تو آسانی سے ایک چھوٹا سا بچہ بھی ہوتا ہے وہ پڑھتا بھی ہے اور اس کو یاد بھی کر لیتا ہے. تو اسی لیے آپ کو بتلائیں گے کہ عجمیوں کے لیے یہ تعشیر مصحف, یہ نقط مصحف, یہ پسندیدہ ہے عجمیوں کے لیے. بس تو کہتے ہیں وہ تعشیر المصحف و نقطی ہی, نہیں وہ نقطی ہی نہیں نقط ہو پڑے, اور مصحف کو میں تعشیر یہ بھی مکروہ ہے, وہ نقط ہو اور اس میں نقطے اور اعراب لگانا بھی مکروہ ہے. الا للعجمی, مگر کس کے لیے؟ عجمیوں کے لیے. فَإِنَّهُ حَسَنٌ لَهُمْ, یہ ان کے لیے اچھا ہے. وَاحْتِكَارُ قُوتِ الْبَشَرِ وَالْبَهَائِمِ فِي بَلَدٍ يَزُرُّ بِأَهْلِهِ. احتکار بھائی, احتکر یحتکر احتکار کے معنی ہے ذخیرہ کرنا, غلے وغیرہ کا ذخیرہ کرنا. بھائی ایک شخص ہے وہ بہت ساری گندم خرید کر اس کو ذخیرہ کر لیتا ہے کہ ابھی اس کا ریٹ کم ہے, یہ سستی ہے, اور 2 مہینے بعد یہ مہنگی ہو جائے گی تو پھر میں اس کو بیچوں گا اور نفع کماؤں گا. تو یاد رکھیے یہ ہے احتکار, اور احتکار میں اصول یاد رکھیے, اگر اس کی وجہ سے لوگوں کو نقصان ہوتا ہے پھر تو یہ مکروہ ہے, اگر لوگوں کو نقصان نہیں ہوتا پھر جائز ہے. اگر اس نے جو گندم سٹور کر لی, ذخیرہ کر لیا, اس گندم کی وجہ سے, یہ جو اس نے سٹور کی ہے اس کی وجہ سے مارکیٹ پر اثر پڑا, اتنی گندم اس نے سٹور کر لی کہ مارکیٹ کے اندر گندم کم ہو گئی تو خود بخود اس کا ریٹ اوپر چلا گیا, تو دیکھو یہ اس کی وجہ سے لوگوں کو نقصان اور تکلیف ہوئی, لہذا اس صورت میں یہ مکروہ تحریمی ہے. اور اگر کوئی فرق نہیں پڑتا, گندم ہر طرف سے وافر آ رہی ہے, لوگوں کو کوئی نقصان نہیں, ریٹ پر کوئی اثر نہیں پڑتا, تو پھر یہ احتکار جائز ہے. تو کہتے ہیں واحتکار قوت البشری, قوت کہتے ہیں غذا اور خوراک کو, اور ذخیرہ کرنا انسان کی خوراک کو, والبہائمی اور مویشیوں کی خوراک کو, فی بلدن ایسے شہر میں, یضر بأہلہ جو اس کے رہنے والوں کو نقصان دے, تو پھر یہ بھی مکروہ ہے. کہتے ہیں تخصیص بالقوتی, کہتے ہیں یہ جو تخصیص ہے خوراک کے ساتھ کہ آدمیوں یا مویشیوں کی خوراک, صرف اس میں ذخیرہ اندوزی مکروہ ہے, باقی چیزیں اس میں داخل نہیں. تو یہ صرف کس کا قول ہے؟ یہ امام صاحب کا قول ہے. کہتے ہیں تخصیص بالقوتی, یہ جو احتکار کی یہ ذخیرہ اندوزی کی تخصیص ہے خوراک اور غلے کے ساتھ, قول ابی حنیفہ رحم اللہ, یہ امام صاحب کا قول ہے. وعند ابی یوسف رحم اللہ, کل ما اضر بالعامتی حبسه فهو احتکار. امام یوسف رحم اللہ فرماتے ہیں کہ ہر وہ چیز اضر بالعامتی کہ نقصان دیتا ہے عوام کو, حبسه اس کا روکنا, ہر وہ چیز کہ جس کا روکنا عوام کو نقصان دیتا ہے, فہو احتکار, تو اس وہ کیا ہے؟ وہ احتکار ہے, وہ ذخیرہ اندوزی ہے. وعن محمد رحم اللہ, لاحتکار فی الثیابی, امام محمد فرماتے ہیں کپڑوں میں ذخیرہ اندوزی نہیں ہے. امام صاحب تو فرماتے تھے ذخیرہ اندوزی صرف کس میں ہے؟ خوراک اور غلے میں, انسانوں یا مویشیوں کی خوراک میں. امام یوسف رحم اللہ فرماتے ہیں ہر چیز میں ذخیرہ اندوزی ہو سکتی ہے, جس سے بھی شہر والوں کو نقصان ہوتا ہو. آپ کوئی چیز خوب بہت ساری مقدار میں سٹور کر لیتے ہیں, جس کی وجہ سے شہر میں وہ چیز کم ہو گئی, مہنگی ہو گئی, تو یہ لوگوں کو نقصان ہے, تو وہ فرماتے ہیں یہ جائز نہیں ہے. جبکہ امام محمد رحم اللہ فرماتے ہیں کہ باقی چیزوں میں تو ٹھیک ہے ذخیرہ اندوزی ہوا ہے, لیکن کپڑے کے اندر ذخیرہ اندوزی نہیں. آپ جتنا بھی مرضی کپڑا روک کر جمع کر لیں, اس میں یہ ذخیرہ اندوزی میں داخل نہیں ہے. وہ مدت الحبسی, اور یہ روکنے کی مدت وہ کتنی ہے؟ روکنے کی مدت, یعنی جس پر قاضی سزا دے گا, قاضی کو پتا لگ گیا کہ فلاں نے یہ چیز سٹور کی ہوئی ہے, تو کتنی مدت پر اس کو سزا دے گا؟ تو بعضوں نے کہا 40 دن, اور بعضوں نے کہا 1 مہینہ. اگر 40 دن تک وہ روکتا ہے نہیں بیچتا, تو پھر قاضی اس کو سزا دے سکتا ہے. تو کہتے ہیں وہ مدت الحبسی, اور روکنے کی مدت جو ہے, قیل کہا گیا ہے مقدرتم بأربعین یوماً, کہ اس کا اندازہ لگایا گیا ہے 40 دن کے ساتھ. وقیل اور کہا گیا ہے بالشہری مہینے کے ساتھ. وہذا فی حق المعاقبت فی الدنیا, معاقبت کہتے ہیں سزا کو, کہتے ہیں یہ سزا کے حق میں ہے دنیا میں, یعنی اتنے دنوں کے بعد پھر سزا دی جائے گی. لیکن یاسم و ان قلت المدت, لیکن وہ گناہگار ہوگا اگر یہ تھوڑی مدت ہی کیوں نہ ہو. یعنی دنیاوی اعتبار سے 40 دن یا 1 مہینے تک اتنی مدت اس کو دی جائے گی, اتنے دنوں تک وہ روکے گا تو پھر وہ مجرم ہے, اور اگر اس سے کم ہے تو پھر مجرم نہیں. جبکہ آخرت کے اعتبار سے وہ 2-4 دن بھی اگر روکتا ہے اور لوگوں کو اس کی وجہ سے نقصان ہوتا ہے تو وہ گناہگار ہے. یہ معنی ہے لیکن یاسمو و ان قلت المدت, لیکن وہ گناہگار ہوگا اگرچہ تھوڑی ہی مدت ہو. ویجب ان یأمرہ القاضی ببیع ما فضل, اچھا قاضی اس کو حکم دے گا, قاضی کو لوگوں نے جا کر شکایت کی کہ اس نے بہت سارا غلہ سٹور کیا ہوا ہے اور اس کی وجہ سے شہر پر اثر پڑ رہا ہے, تو قاضی اس کو حکم دے گا کہ بھئی اپنا اور اپنے بچوں کا جو سال کا تمہارا خرچہ بنتا ہے, جتنی گندم کی تمہیں ضرورت ہوگی وہ روک لو, باقی ساری کیا کر دو, بیچ دو. قاضی اس کو حکم دے گا. تو کہتے ہیں ویجب, اور واجب ہے کہ ان یأمرہ القاضی, کہ قاضی اس کو حکم دے دے, ببیع ما فضل عن قوتہ وقوت اہلہ, کہ بیچنے کا, قاضی اسے حکم دے گا بیچنے کا, ما فضل وہ جو زائد ہے, عن قوتہ وقوت اہلہ اس کے اور اس کے گھر والوں کی خوراک سے, اس کے بیچنے کا قاضی اسے حکم دے دے, یہ واجب ہے. فإن لم يفعل, اگر وہ نہ کرے ایسا, عذرہ, تو قاضی اس کو سزا دے گا. عذر یعذر تعذیر کا معنی ہے سزا. یاد رکھو قاضی جو سزائیں دیتا ہے نا, دو قسم کی ہیں. ایک کچھ کو کہتے ہیں حدود, جو من جانب اللہ مقرر ہیں, اللہ کی طرف سے مقرر ہے کہ چوری کرنے والے کا ہاتھ کاٹ دو, اور اللہ کی طرف سے مقرر ہے کہ اگر شادی شدہ زنا کرے تو اسے رجم کرو, اور غیر شادی شدہ زنا کرے تو اس کو 100 کوڑے لگاؤ. اسی طرح کوئی شراب پیتا ہے تو اس کو بھی 80 کوڑے لگائے جاتے ہیں. تو یہ سزائیں کس کی طرف سے مقرر؟ اللہ کی طرف سے, ان کو حدود کہتے ہیں. اور جو اللہ کی طرف سے مقرر نہیں ان کو تعزیر کہتے ہیں, وہ قاضی اپنی مرضی کے مطابق دے سکتا ہے. تو کہتے ہیں فَإِن لَمْ يَفْعَلْ, اگر وہ ایسا نہ کرے گا, عَذَّرَهُ, تو قاضی اسے سزا دے گا. دیکھا یہ تعزیر کا ذکر آ گیا. وصحیح, اور صحیح یہ ہے قول کہ ان القاضی یبیعو, کہ قاضی بیچ دے گا, ان امتنع, اگر وہ باز رہتا ہے, اتفاقا, یہ بالاتفاق ہے, بالاتفاق صحیح قول یہ ہے कि काजी खुद क्या कर देगा। यानी काजी ने उसे कहा, वो बेच ही नहीं रहा, रुक गया है, बाज वो बेचता ही नहीं, तो ये नहीं कि अब हम उसका इंतजार करते रहेंगे और वो नहीं बेच सकता तो काजी भी नहीं कुछ कर सकता। नहीं, काजी जबरन क्या कर दे, उसका वो गल्ला बेच दे। ये माना है। और वह सही और सही कौल ये है, अन्नल काजी यबी हो, कि काजी बेच देगा, इन तना अगर वो रुका रहा यानी बेचने से, इतफाकन ये बिल इतफाक है, ला गल्ला तो अर्जी ही, अपनी जमीन का गल्ला इसको रोकना ये एहतिकार नहीं, ये मकरूह। अपनी जमीन का सिर्फ गल्ला आदमी कोई रोक ले तो ये एहतिकार में जखीरा अंदोजी में दाखिल नहीं, ये तो उसकी अपनी जमीन है। अपनी जमीन में कोई चाहे तो कुछ काश्त करे ही ना, हुकूमत सजा दे सकती है नहीं। तो जब अपनी जमीन में बिल्कुल कुछ ना काश्त करना ये भी उसकी मर्जी है, तो काश्त के बाद उसको रोक लेना ये भी उसकी मर्जी है। ये माना है ला गल्ला तो अर्ज ही, यानी वो ना कि अपनी जमीन का गल्ला, यानी उसको रोकना ये एहतिकार नहीं है। वह मजलूब हूं मिन बलदिन आखरा, और उसका लाना किसी दूसरे शहर से, जलब यजलूब का माना है किसी दूसरे शहर से कोई गल्ला वगैरह लेकर आना। भाई एक आदमी है, वो किसी दूसरे शहर से लेकर आया है इस शहर में गल्ला, और आकर उसने मार्केट में नहीं दिया बल्कि स्टोर कर लिया, जखीरा कर लिया, तो क्या ये भी एहतिकार में है? कहते हैं नहीं भाई, दूसरे शहर से जो लाया है ये इसका अपना है, ये इसको क्या कर सकता है, जखीरा कर सकता है। लेकिन आगे बतलाएंगे, आगे आपको बतलाएंगे कि भाई अगर इससे भी, इमाम यूसुफ रहमतुल्लाह फरमाते हैं, अगर शहर वालों को, इस शहर वालों को नुकसान होता है तो इसका रोकना भी जखीरा अंदोजी है, तो ये गुनाहगार है और मुजरिम है। जबकि इमाम मोहम्मद रहमतुल्लाह फरमाते हैं कि जिस शहर से उमूमन गल्ला इस शहर में लाया जाता हो, तो उस शहर से अगर गल्ला लाकर स्टोर करता है, मसलन लाहौर में गल्ला है, वो उमूमन फर्ज करो गुजरांवाला से लाया जाता है, तो गुजरांवाला से अगर कोई गल्ला लाकर स्टोर करे ये तो एहतिकार है, क्योंकि वहां से लाकर शहर में दिया जाता है, स्टोर नहीं किया जाता। और अगर कोई कराची से गल्ला लेकर आता है मसलन, तो फिर कराची से तो आम गल्ला कोई भी नहीं लेकर आता, तो ये लेकर आया है तो इस गल्ले के साथ इस शहर वालों का कोई हक और ताल्लुक नहीं है, लिहाजा इसको वो जखीरा कर सकता है। तो कहते हैं अपनी जमीन का गल्ला और इसी तरह दूसरे शहर से जो लेकर आया है उसका जखीरा करना भी मकरूह नहीं। हा जाइंद अबी हनीफा रहमतुल्लाह, ये इमाम साहब के नजदीक है। वाइंद अबी यूसुफ रहमतुल्लाह, कुल्लू जालिका युकरहू, और इमाम यूसुफ रहमतुल्लाह के नजदीक ये सब मकरूह है, चाहे अपनी जमीन का गल्ला ही क्यों ना हो, चाहे दूसरे शहर से क्यों ना लाया हो। वाइंद मोहम्मद रहमतुल्लाह, और इमाम मोहम्मद रहमतुल्लाह फरमाते हैं, कुल्लू मा युजलब मिन्हु इलल मिस्र गालिबन, हर वो शहर कि युजलब मिन्हू, कि जिससे गल्ला लाया जाता है, इलल मिस्री, इस शहर तक, गालिबन अक्सर औकात, फहुव हुक्मुल मिस्री, तो वो भी इस शहर के हुक्म में है, लिहाजा उसको जखीरा नहीं कर सकता। वला युसाइरु हाकिमुन इल्ला इदा तअद्दल अरबाबु अनिल कीमती, भाई क्या क्या बादशाह लोगों पर चीजों की कीमतें मुकर्रर कर सकता है कि ये चीज तुम्हें इतनी में बेचनी पड़ेगी, ये गल्ला वगैरह गंदुम इतने रुपए किलो बेचनी पड़ेगी और चावल इस तरह बेचने पड़ेंगे? कहते हैं भाई बादशाह गल्ला कीमत मुकर्रर नहीं कर सकता, भाई बादशाह ये कीमत मुकर्रर नहीं कर सकता, ये मामला अल्लाह के सुपुर्द है, भाई ये सब कुछ करने वाली अल्लाह की जात है। हां अगर बादशाह देखे कि ये जो गल्लों वाले हैं ये बहुत ज्यादा ज्यादती कर रहे हैं, बहुत महंगा महंगा गला लोगों को बेच रहे हैं, तो फिर इस सूरत में वो समझदार लोगों से मशवरा करके उनकी कीमत मुकरर कर दे। ये माना है वला युसाइरु हाकिमुन, और नर्ख मुकरर नहीं कर सकता हाकिम यानी बादशाह, इल्ला इदा तअद्दल अरबाबु, मगर जिस वक्त जो अरबाबे गल्ला हैं, गल्ले वाले जो हैं, जब वो ज्यादती करें, अनिल कीमती, कीमत से, फाहिशन बहुत ज्यादा, कीमत से बहुत ज्यादा तजावुज करें, तो फल युसाइर, यहां या भी होनी चाहिए, फल युसाइर भी मशवरती अहली राय, तो फिर उस बादशाह को नर्ख मुकरर करने चाहिए भी मशवरती अहली राय, अहले राय जो राय रखने वाले लोग हैं यानी समझदार लोग जो हैं, उनके मशवरे से बादशाह को नर्ख मुकरर करने चाहिए, फिर उसके लिए ये जायज है। बात समझ में आ गई? चलिए बस भाई, हादा हुवल मराम, वल्लाहु आलम बिहकीकतिल कलाम।